मानसिक स्वास्थ्य सम्बन्धी कुराकानी गर्न हाम्रो साथमा सदा मनोचिकित्सक डाक्टर अनुपम पोखरेल मेलबर्नबाट अहिले हाम्रो साथमा हुनुहुन्छ फोनलाइनमा। अनुपमजी नमस्ते र स्वागत छ तपाईँलाई स्पेसको नेपाली कार्यक्रममा।
रजिस्ट्री तपाईँलाई पनि मलाई यो मौका फेरि दिनुभएकोमा धेरै धेरै धन्यवाद र यो रेडियो मार्फत सम्पूर्ण श्रोताहरूमा मेरो नमस्कार।
अब हामीले त्यही अब तपाईँसँग पनि विभिन्न समयमा अब डिप्रेसनदेखि लिएर अब आत्महत्या यो सुसाइडको देखि लिएर विभिन्न विषयहरूबारे पनि कुरा गरिसकेका छौँ होइन, तर आज चाहिँ अलिकति अब मेन्टल हेल्थबारे नै अस्ट्रेलियामा रहेका नेपाली समुदायमा कुरा गर्नलाई मानिसहरूलाई अब मेन्टल हेल्थबारे मानसिक स्वास्थ्यबारे कुरा गर्नलाई प्रोत्साहित कसरी गर्ने त कसरी अब समस्या आफूलाई परेको छ अथवा कसैलाई समस्या देखेका छन् भने प्रोत्साहित गर्ने कसरी भन्ने खालको बारेमा मलाई अलिकति कुरा गर्न मन थियो होइन। सबभन्दा पहिला त अब यसबारे तपाईँको सुझाव चाहिँ कस्तो रहन्छ त कसैलाई अब यदि मेन्टल हेल्थबारे कुरा गर्नु छ अथवा कसरी कुरा सुरु गर्ने भन्ने हिचकिचाइरहेका छन् भने के गर्न सक्छन् त तपाईँको विचारमा भनौँ न त।
सबभन्दा पहिला हामीले चाहिँ यसको ब्याकग्राउन्ड नै बुझ्नुपर्छ। हामी यो एउटा विकसित समाजमा आएका छौँ र यो समाज अथवा अस्ट्रेलियाको मेन स्ट्रिम एङ्ग्लो स्याक्सन कम्युनिटी र हामी माइग्रेन्ट कम्युनिटीको बिचमा के फरक छ अलिकति हामीले ब्याकग्राउन्ड बुझौँ होइन। अब जस्तै भनौँ न, अस्ट्रेलियामा बच्चा बच्चीहरू चाहिँ सानैदेखि चाहिँ हुर्किँदाखेरि उनीहरू आफैलाई नै चाहिँ पनि बाबाआमाहरूले अथवा जिपीले चाहिँ काउन्सिलर कहाँ रेफर गरेर चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी सहायताहरू पाएको हुनसक्छ अथवा आफ्नो बाबाआमामध्ये कसैले चाहिँ मनोविज्ञ साइकोलोजिस्ट अथवा साइकियाट्रिस्टहरूलाई देखाएको त्यो पनि उनीहरूलाई चाहिँ त्यो देखेर हुर्केका पनि हुन सक्दछन् र बाबाआमाहरूले अथवा चाहिँ स्कुलमा शिक्षक शिक्षिकाहरूले चाहिँ अब भनौँ न कोप गर्न सक्ने नसक्ने स्ट्रेसका कुराहरू यी सबै कुराहरू चाहिँ देखेर हुर्केका हुन सक्दछन्। जहाँसम्म हामी नेपालीहरूको कुरा छ, हामी नेपालीहरू मात्र होइन धेरै माइग्रेन्टहरूको कुरा छ, हामीहरू चाहिँ त्यो प्रकारको हाम्रो सामाजिक एउटा विकास क्रममा सिक्ने जुन कुराहरू छ त्यो कुराहरू चाहिँ हामीले सिकेको कुराहरूमा पर्ने चान्स एकदम कम भएको हुन्छ। अब हामीले केही यताउता गरेर डिप्रेसन अथवा चाहिँ भनौँ न केही मानसिक समस्याको बारेमा ज्ञान हासिल त गरेका हुन्छौँ होला, तर हाम्रो मनमा अझै पनि के हुन्छ भनेदेखि मानसिक समस्याको बारेमा मैले कोहीसँग कुरा गरेँ भनेदेखि अथवा डाक्टरलाई गएर भन्यो भनेदेखि यसले चाहिँ मेरो नै कमजोरी देख्ने हो कि अथवा चाहिँ म चाहिँ मलाई मान्छेहरूले पागलको रूपमा लिने हुन् कि भनेर हामी सबैलाई थाहा छ यो कुरा। मैले अहिले जे भन्दैछु नि कुनै नौलो कुरा पनि भनिरहेको छैन।
अब त्यो फियरबाट त्यो अब भयबाट आफूलाई कसरी मुक्त गराउने त भनौँ न, अब मान्छेहरूले पागल भन्ला मलाई अलिकति मेरो अब अलिकति हुन्छ नि मैले एकदमै कुनै विषयबारे म अलिकति एङ्जाइटी भइरहेको छ अलिक डर लागिरहेको छ अथवा हुन्छ नि कसैले फलो गरेको जस्तो मलाई अनुभव भइरहेछ त्यस्तो कुरा गर्नलाई अब मान्छेले पागल भन्छ भन्दैमा त्यो नलुकाउने त्यो कसरी रोक्न सकिन्छ त भनौँ न।
अब सबभन्दा पहिला हामीले चाहिँ अब हामीलाई जुन सहायता चाहिएको छ ती सहायता दिन सक्ने मान्छेहरू को को हुनु भनेर हामीले आइडेन्टिफाई गर्नु पऱ्यो है। अब ती मान्छेहरू को को हुनु भनेर भन्दाखेरि जेनरल प्र्याक्टिसनर होला सबभन्दा पहिला है। जेनरल प्र्याक्टिसनरबाटै हाँगाबिङ्गा छुटिएर चाहिँ साइकोलोजिस्ट या साइकियाट्रिस्टकहाँ जाने हुन्छ। त्यसपछि आफ्नो घरको नजिकको आफ्नो नातेको नातागोता श्रीमान श्रीमती दाजुभाइ अथवा चाहिँ नजिकका साथीहरू यी मान्छेहरू हुन्। यी मान्छेहरू भनेर अथवा भनौँ न काममा चाहिँ अब एउटा बस पनि हुनसक्छ तर त्यहाँ चाहिँ अलिकति हामीले होस गर्नुपर्छ। यी मान्छे बाहेक अरू मान्छेहरूलाई दुनियाँलाई चाहिँ मलाई मानसिक समस्या परेको छ भनेर भन्नुपर्ने कुनै अब जस्तै अरू शारीरिक रोग पनि परेको छ भन्ने जरुरत छैन, जरुरत पनि पर्दैन। तर यी मान्छेहरूलाई चाहिँ हामीले भनेनौँ भनेदेखि यी मान्छे मध्ये सबैलाई भन्नुपर्छ भन्ने पनि छैन। अब को के मान्छे हो, अब जिपी नै पनि प्रमुख मान्छे हुनसक्छ अथवा आफ्नो आन्तरिक कति कुरा व्यवस्थापन गर्नुपर्ने अवस्थामा श्रीमान श्रीमती पनि प्रमुख मान्छे हुनसक्ला। यी मान्छेहरूलाई आफूले विश्वासमा लिएर कुरा गर्ने मलाई चाहिँ यस्तो अप्ठ्यारो परेको छ भनेर भन्ने त्यो चाहिँ कल्चर हामीले विकास चाहिँ गर्नुपर्छ जस्तो मलाई लाग्छ। त्यो हाम्रो अझै पनि समस्याहरू एकदम कडा नहुन्जेलसम्म पनि चाहिँ एउटा धक लिएर एउटा हेजिटेसन लिएर चाहिँ भनौँ न आफ्नो रोगहरू लुकाउने प्रवृत्ति चाहिँ निश्चय पनि छ र जस्तै
अब मानसिक स्वास्थ्यकै कुरा गर्दाखेरि भनौँ न अब मान्छेहरू चाहिँ अब एकदमै सिरियस, अब तपाईँले नि भनिहाल्नु भयो एकदमै सिरियस नभएसम्म भन्दाखेरि अब जेनरल अब मेन्टल हेल्थको लागि अब मान्छेहरूले त्यो मानसिक स्वास्थ्यलाई केलाई अब भनिन्छ भनौँ त अब मानसिक स्वास्थ्य अब बेसिक त्यो डिस्क्राइब गर्दाखेरि।
होस् अब यो म यो तपाईँको अघि प्रश्नमा पनि यतातिर आउँदै थिएँ। अब के हो मानसिक रोग भनेको? भनौँ न गति छाडा भएर लुगा होइन जेपाते गरेर फुकालेर अथवा चाहिँ जेपाते कराउँदै हिँड्ने हो कि मलाई मलाई के विश्वास छ भनेदेखि अस्ट्रेलियामा आइसकेका धेरै जसो नेपालीहरू जो चाहिँ पढे लेखेका मान्छेहरू छन् उहाँहरूलाई चाहिँ यी डिप्रेसन अथवा आतिने रोगहरू पनि मानसिक रोग हो भनेर जानकारी छ. तर हामीले खास किसिमले अब स्पेसिफिक किसिमले भन्दाखेरि चाहिँ विभिन्न मनोवैज्ञानिक क्रियाकलापहरू चाहिँ लगातार तलमाथि परेको अवस्थामा असामान्य भएको अवस्थामा जस्तै चाहिँ भावना एउटा भयो भावनात्मक अवस्था चाहिँ हुन लामो समयसम्म उदासीपना भइरहेको भयो. अब कहिलेकाहीँ अलिअलि उदासीपना त जसलाई पनि हुन्छ होइन अब त्यसलाई चाहिँ अब मानसिक रोगै भनेर भन्न लिन मिल्दैन सोझै हिसाबले. तर उदासीपना चाहिँ लामो समयसम्म भएको अवस्थामा इभन कोही मरेकै अवस्थामा पनि अब भनौँ नराम्रो घटना घटेको अवस्थामा पनि हाम्रो जुन दिमागको क्षमता हुन्छ त्यसले चाहिँ बिस्तारै चाहिँ एउटा एकदम अप्ठ्यारो अवस्थाबाट नर्मल अवस्थातिर लिएर जाने हुन्छ केही हप्ताभित्रमा. बिस्तारै अब कसैलाई अलिकति लामो समय पनि लाग्ला अब त्यसको चोटको आघातको प्रकार हेरिकन. तर त्यो नभएर लामो समयसम्म चाहिँ दबित अवस्थामा भावनात्मक अवस्था भएको अवस्थामा अथवा एकदम मुड एकदम अफ भएर दुखी उदास लगातार भएको अवस्थामा र त्यति मात्र होइन त्यो सँगसँगै चाहिँ अरू भेदको कुराहरू भनौँ न चाहिँ शरीरको जाँगर पनि नचलेको अवस्थामा अथवा नकारात्मक सोचाइहरू चाहिँ अब कहिलेकाहीँ त जसलाई पनि आउँछ तर लगातार आएकै आए गरेको अवस्थामा अथवा चाहिँ मलाई मर्नु पऱ्यो कि क्या हो भनेर भन्ने सोचाइ पनि चाहिँ धेरै कडा किसिमले र केही एक्सनै लिन्छु भन्ने हिसाबले लगातार दिमागमा भइ नै रहेको अवस्थामा र यी सँगसँगै चाहिँ भनौँ अब ध्यान दिन नसक्ने अवस्थामा अथवा यो चाहिँ मैले डिप्रेसनको लक्षणहरू भन्दैछु तपाईँलाई होइन अनि अब त्यस्तै गरी भनौँ न स्मरण शक्ति नै पनि कम भएको जस्तो लागेको अवस्थामा निन्द्रा पनि राम्रो नपरेको र निन्द्रा परिहाले पनि बिहान उठ्दाखेरि चाहिँ रेस्टफुल चाहिँ स्लिप नभएको अनुभव भएको अवस्थामा या खाना रुचि कम भएको अवस्थामा यस्तो अवस्था चाहिँ दुई चार दिन मात्रै भएमा चाहिँ ए यो अब जसलाई पनि हुनसक्छ थाकेर पनि भएको होला अथवा केही तनावले गर्दा भएको होला भन्न सकिन्छ. तर लामो समयसम्म दुई तिन हप्ता बसिरहेको अवस्थामा चाहिँ यो चाहिँ नर्मल होइन है यो यो चाहिँ अब यसलाई चाहिँ मैले यसको बारेमा भनौँ न खोजतलास गरेर अथवा केही फर्दर इन्फर्मेसन लिएर चाहिँ एक्सपर्टसँग सबभन्दा पहिला जिपीकै थ्रुबाट चाहिँ हामीले यो के हो भनेर चाहिँ छलफल गर्न जान सक्छौँ.
अनि यसमा हजुर यसमा चाहिँ अब यो सामुदायिक संस्थाहरू नेपाली सामुदायिक संस्थाहरूको भूमिका चाहिँ अब हुन त अब तपाईँ पनि अब नेपाली एसोसिएसन भिक्टोरियामा पनि रहनु भएको छ होइन तर नेपाली सामुदायिक संस्थाहरूले चाहिँ के कस्ता कदम चाल्न सक्छन् त यस्तो बेलामा भनौँ न मान्छेहरूलाई प्रोत्साहित गर्नलाई एन्करेज गर्नलाई.
अब यो भन्दा म आधा मिनट अर्को टाइम लिन्छु अहिले प्रश्नको कुरामा होइन अब मानसिक रोगका अरू विभिन्न प्रकारहरू पनि हुन्छन् आत्तिने भनौँ न आत्तिने कुनै टेन्सन भयो भने आत्तिने त जसलाई पनि हुन्छ तर टेन्सन सानोमा पनि ठुलो किसिमले आत्तिने लगातार भइरहेमा अथवा चाहिँ नदेखेका कुराहरू चाहिँ देख्ने या सुन्ने र कहिलेकाहीँ चाहिँ आफूलाई त मैले सही कुरा नै सुनिरहेको जस्तो लाग्छ तर आफ्नो वरिपरिको मान्छेहरूले चाहिँ यस्तो कुरा त हामीले त सुनेको छैन भनेर त्यो अवस्था पनि लगातार भएको अवस्थामा चाहिँ अब यो चाहिँ मानसिक असामान्य अवस्था भनेर बुझ्नुपर्ने हुन्छ होइन. मैले दुई तिनवटा मेन मेन प्रकारका कुराहरू तपाईँलाई भने अब जहाँसम्म तपाईँले चाहिँ अब यो प्रश्न सोध्नुभयो सामाजिक संस्थाहरूको चाहिँ के छ दायित्व भनेर भन्नुहुन्छ भनेदेखि अब कुनै पनि सामाजिक संस्थाहरूमा चाहिँ हरेक विषयका एक्सपर्टहरू हुन्छन् भनेर भनेको छैन होइन. सामाजिक संस्थाको सबभन्दा ठुलो दायित्व भनेको चाहिँ नम्बर म दुईवटा दायित्व मात्र भन्छु है अब ब्रोडली भनेकोदेखि एउटा कुरा चाहिँ यो कुरा चाहिँ असामान्य जस्तो लाग्छ भनेदेखि चाहिँ आफू त्यसमा चाहिँ जान्ने नपल्टेर चाहिँ ए यो त केही पनि होइन जसलाई नै भइहाल्छ नि भनेर त्यसरी चाहिँ डिसमिसिभ एप्रोच लिनु भनेर भन्दा पनि ए यस्तो भएको रहेछ अन्त त्यसलाई एक्नोलेज गरेर मान्छेलाई चाहिँ अलिकति बढी बोल्न प्रेरित चाहिँ गरेर गराएर र उसलाई चाहिँ गोपनीयताको चाहिँ एउटा एकदम यकिन दिलाएर होइन भने मान्छेले त आफ्नो कुरा त भन्न नै हेर्नुहोस् होइन. कोही मान्छेमा चाहिँ मर्न लाग्ने मर्नुपर्छ मर्छु भन्ने जस्तो विचार छ र चाहिँ उसले आ म चाहिँ खै अब के यस्तो भविष्य अँध्यारो होला जस्तो लाग्यो मात्रै भनेर उसले होइन अनि त्यो अवस्थामा अलिकति खोतल खातल गरेर चाहिँ म एकदम कन्फिडेन्सियालिटीको चाहिँ एस्युरेन्स गरेको अवस्थामा चाहिँ उसले आफूभित्र भएका आत्महत्याका भावनाहरू पनि निकालिदिन सक्छ होइन. मेरो आवाज सुन्दै हुनुहुन्छ
हजुर हजुर.
अब भनेपछि त्यो र त्यो अवस्थामा चाहिँ उसलाई उपयुक्त दिशातिर निर्देशित गर्ने सामाजिक संस्थाका अभियन्ताहरूको मुख्य दायित्व एउटा चाहिँ त्यो हो होइन. अब मैले भन्न खोजेको चाहिँ आफ्नो विषय नराम्रो कुरामा चाहिँ अब आफ्नो क्षमता बाहिर गएर चाहिँ यसो गर्नुहोस् यसमा त केही पनि हुँदैन यो भनेको चाहिँ जसलाई पनि हुन्छ भने त्यसरी डिसमिसिभ एप्रोच चाहिँ कहिले पनि नराखिकन चाहिँ अब सहायता लिनको लागि प्रेरित गर्ने नम्बर एक है. दोस्रो कुरा चाहिँ हरेक मान्छेले रिस्क एसेसमेन्ट भनेर भन्ने कुरा बुझेको राम्रो हुन्छ कि कुनै पनि कुरा चाहे शारीरिक रोग होस् चाहे मानसिक रोग होस् अब हामीले मानसिक रोगको कुरा गर्दैछौँ होइन अब उसलाई जे अप्ठ्यारो परेको छ त्यसले गर्दा रिस्क के छ अथवा ऊ खाँदै नआइ बसिरहेको छ कि होइन अब निकै दिनदेखि चाहिँ नसुतिकन बसिरहेको छ कि त्यसले गर्दा उसको डाइट जान सक्ने रिस्क भयो होइन अब त्यो मानसिक रोगको कारणले गर्दाखेरि डिप्रेसन या अन्य रोगको कारणले गर्दा पनि चिडचिडाहट बढेको हुनसक्छ उसले गर्दाखेरि उसको घर परिवार पार्ने टुट्न सक्ने अवस्था छ कि अथवा चाहिँ लागु पदार्थको दुर्व्यसनतिर लागिरहेछ कि अथवा चाहिँ ग्याम्बलिङ गर्न लागिरहेछ कि होइन यी कुराहरू चाहिँ रिस्कहरू भए होइन अब त्यो रिस्क छ भनेदेखि त चाहिँ हामीले एक कदम अगाडि बढेर चाहिँ आफैले नै चाहिँ सहायतातर्फ चाहिँ डोराउने अथवा ल जाउँ म आजै तिमीलाई जीविका लिएर जान्छु को ल भन मैले अपोइन्टमेन्ट लिइदिन्छु अथवा हेर मलाई चाहिँ तिम्रो कुरा सुनेर चाहिँ साह्रै म चाहिँ एकदम कन्सर्न भएँ ल अब कसलाई चाहिँ इन्भल्भ गर्ने तिम्रो श्रीमतीलाई गर्ने कि श्रीमानलाई गर्ने कि उसलाई के भन्ने कुरा तिमी नै भन तिम्रो गोपनीयताको जुन मैले एस्योरेन्स दिएको छु त्यो मलाई म ब्रिच चाहिँ गर्दिनँ तर चाहिँ म साँच्ची नै तिम्रो भलाइ चाहन्छु र चाहिँ म एकदम कन्सर्न छु भनेर त्यो रिस्क अनुसारको चाहिँ एक्ट गर्ने अब रिस्क एकदम छँदै छैन मिनिमम छ भनेदेखि चाहिँ उपयुक्त दिशानिर्देशित गरिदिने होइन र चाहिँ रिस्क छ भनेदेखि चाहिँ आफैले नै किनभनेदेखि त्यो मुमेन्टमा चाहिँ हामीले हेल्प गर्न सकेनौँ भनेदेखि अब रोक्न सकिने कुनै एउटा भव्यत्व घट्न पनि सक्छ नि होइन र अब हामीले चाहिँ त्यो यो दुईवटा एङ्गलबाट चाहिँ हेर्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ.
हजुर अनुपमजी अब आउँदो दिनहरूमा यसबारे फेरि अब थप कुरा गर्दै गरौँला जस. आज चाहिँ एकदमै अब यो महत्त्वपूर्ण जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद.
हस् मेरो पनि चाहिँ यो मौका तपाईँले मलाई बारम्बार दिइरहनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद.
हजुर श्रोता बिना हुनुहुन्थ्यो मेलबर्नबाट मनोचिकित्सक डाक्टर अनुपम पोखरेल. अस्ट्रेलियामा रहेका नेपाली समुदायमा मानसिक स्वास्थ्यबारे कुरा गर्न कसरी प्रोत्साहित गर्न सकिन्छ त भन्ने लगायतका विषयबारे आफ्नो विचार